بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ اسوفہ آڈیو لائبریری کی آواز ہے. آج ہم آپ کے لیے کتاب جرنل سائنس نویں اور دسویں جماعتوں کے لیے سن ٹیکسٹ بک بورڈ جامشورو ریکارڈ کر رہے ہیں. آئیے کتاب کا پارٹ نمبر 8 صفحہ نمبر 76 سے سنتے ہیں. علاج ضد ہڑک اینٹی ریبس انجیکشنوں پر مشتمل ہوتا ہے. سانپ کا کاٹنا اسنیک بائٹ. ہر سال پاکستان میں بہت سے لوگ سانپ کے کاٹنے سے مر جاتے ہیں. اگر فوری طبی علاج مہیا کر دیا جائے تو ایسے بہت سی اموات کو روکا جا سکتا ہے. سانپ کے متاثرہ شخص کو جس قدر جلد ممکن ہو سکے اسپتال لے جانا چاہیے، چاہے سانپ کے کاٹنے کا شک ہی کیوں نہ ہو. یہاں پر سانپ کی تصویر دی گئی ہے اور ہیڈنگ ہے سانپ. سانپ کے کاٹنے پر ابتدائی طبی امداد، فرسٹ ایڈ فار اسنیک بائٹ. نمبر 1، متاثرہ شخص کو فوراً اسپتال لے کر جائیں. اس دوران مندرجہ ذیل ابتدائی طبی امداد کے عام اقدامات کریں. متاثرہ شخص کو ادھر ادھر چلنے سے روکیں. متاثرہ شخص کو جس قدر ہو سکے پرسکون رکھیں اور خاص طور پر بستر پر لٹا دیں. کاٹی گئی جگہ کو غیر متحرک رکھیں اور اسے دل کے برابر یا اس کے نیچے رکھیں. نمبر 2، اگر معمولی علامات ظاہر ہوتی ہیں تو زخم سے تقریباً 2 سے 4 انچ اوپر رکاوٹی پٹی باندھ دیں، لیکن جوڑ، سر یا گردن یا دھڑ کے گرد پٹی نہیں باندھنی چاہیے. پٹی آرام دہ ہونی چاہیے لیکن اتنی ڈھیلی کہ اس کے نیچے سے ایک انگلی گزر سکے. اگر پٹی بہت سخت ہو جائے تو اسے ڈھیلا کر دیں لیکن اسے ہٹائے نہیں. وقفے وقفے سے کاٹے گئے حصے کے پیچھے نبز چیک کرتے رہیں. نمبر 3، اگر خطرناک علامات پیدا ہو جائیں تو فوراً زخم لگائے اور خون کھینچے یا چوسے. رکاوٹی پٹی باندھے اگر پہلے ایسا نہیں کیا گیا اور جراثیم سے پاک تیز بلیڈ سے جلد میں ڈنگ کے نشانات پر چیرا لگائے. یاد رکھیے کہ زخم جلد سے زیادہ گہرے نہیں ہونے چاہیے. زخم بازو یا ٹانگ کی لمبائی میں دینا چاہیے. زخم سر، گردن یا دھڑ پر نہ لگائیں. خون چوسنے کا عمل چوسنے والے کپ کے ذریعے 30 منٹ تک ہونا چاہیے. اگر کپ دستیاب نہ ہو تو منہ استعمال کریں. ابتدائی طبی امداد دینے والا یا بچانے والا جو منہ استعمال کرتا ہے اس کے لیے تھوڑا سا خطرہ ہے، لیکن زہر کو نگلنا نہیں چاہیے اور منہ کو پانی سے اچھی طرح صاف کرنا چاہیے. یہ بھی تاکید کی جاتی ہے کہ سانپ کو خطرہ مول لیے بغیر اور تاخیر کیے بغیر مریض کو شناخت کے لیے احتیاط کے ساتھ ہسپتال لے کر آنا چاہیے. دل کا دورہ، ہارٹ اٹیک. دل کا دورہ اچانک پڑتا ہے یا پھر ہو سکتا ہے کہ مریض کو یہ معلوم ہو کہ اسے دل یا بلند فشار خون کا مرض لاحق ہے. علامات مختلف ہوتی ہیں لیکن اکثر یہ علامات سخت درد اور عارضی بے ہوشی پر مشتمل ہوتی ہیں. اچھی دیکھ بھال سے بہت سے دل کے دورے کے مریض مکمل صحت یاب ہو سکتے ہیں. کچھ مریضوں میں دورے کے فوراً بعد موت واقع ہو جاتی ہے. دل کے دورے کی 3 بنیادی وجوہات ہیں. صدری مرض، اس حالت میں دورہ دل کی عضلاتی دیوار کو کم خون کی ترسیل کی وجہ سے پڑتا ہے یا پھر دل کی شریانوں کے تنگ ہو جانے سے ہوتا ہے. خون اب بھی دل کے عضلات کو لیکن کم مقدار میں پہنچتا ہے. نمبر 2، دل کے دورے میں سخت جسمانی یا جذباتی محنت سے پیدا ہونے والی تھکن یا پھر ٹھنڈ لگنے سے پسینہ آتا ہے. یہ اکثر شام کے کھانے کے بعد پڑتا ہے جب کھانے میں بہت سے زیادہ روغنیات شامل ہوں. اس کی بڑی علامت میں شدید درد کا ہونا ہے جو گردن تک پھیلتا ہے، یہاں تک کہ نیچے بائیں بازو میں کلائی تک چلا جاتا ہے. مریض کا چہرہ زردی مائل اور سیاہی مائل ہو جاتا ہے. وہ اکثر شعور نہیں کھوتا لیکن اپنے سینے کو مضبوطی سے دباتا ہے اور بہت بے چین ہو جاتا ہے. چلنے سے انکار کرتا ہے. بعض اوقات سانس لینے میں دقت ہوتی ہے. نمبر 3، بہت سے مریضوں میں درد چند منٹوں کے آرام کے بعد یا طبی امداد کے بعد آہستہ آہستہ غائب ہو جاتا ہے. دل کے دورے میں ابتدائی طبی امداد. نمبر 1، مریض کو سیدھا فرش یا بستر پر لٹا دیں. اس کا سر اور کندھے تکیے یا تہ شدہ کمبل پر رکھ کر اونچا کر دیں. نمبر 2، اسے مکمل طور پر آرام میں رکھیں. نمبر 3، مریض کو حرکت کرنے نہ دیں تا وقت اس کا درد کم نہ ہو جائے. اس دوران اسے ڈھانپ دیں جو اسے گرم رکھنے کے لیے ضروری ہے. نمبر 4، اگر اس شخص کو پہلے بھی اس طرح کے دورے پڑ چکے ہیں تو اس کے پاس شاید نائٹرو گلیسرین کی گولیاں ہوں گی. اگر ایسا ہے تو ان میں سے ایک اس کی زبان کے نیچے رکھ دینی چاہیے. نگلنی نہیں ہے، یہ بلا تاخیر دورہ ختم کر دے گی. یہ دوا दौरे से बेहाल मरीज को होशियारी से देनी चाहिए क्योंकि ये कमजोरी पैदा कर सकती है। नंबर 5, जिस कदर जल्द हो सके इसे उसकी डॉक्टर के पास ले जाने का इंतजाम करें। खुलासा, तमाम जानदार अजसाम को खुराक की जरूरत होती है। गजा के लिए मादा तवानाई फराहम करती है जो नशनुमा उजलात और बाफ्तों की मुरम्मत और जिस्म की तमाम आज़ा के अफाल को मुस्तादी के साथ अंजाम देती है। गजा के अज्जा ये हैं: कार्बोहाइड्रेट्स, लमियात, रोगनियात, मादनियात, हयातीन और पानी। ये ज़रूरी है कि हमारी गजा में ये तमाम गजाई अज्जा मौजूद हों जो तवानाई, नशनुमा, मुरम्मत और मुख्तसरन ये कि हमारी बेहतरीन सेहत के ज़िम्मेदार हैं। मुख्तलिफ लोगों को मुख्तलिफ मकदार में गजाई तवानाई की ज़रूरत होती है। गजा में मौजूद तवानाई की मकदार हरारत की तवानाई की इकाइयों से मालूम की जाती है जो हरारे यानी कैलोरीज कहलाती हैं। एक शख्स जो मुतहरिक रहता है उसे ज़्यादा तवानाई की ज़रूरत होती है उस शख्स के मुकाबले में जो बहुत मुतहरिक नहीं है। हयातीन यानी वाइटमिन वो अशियाँ हैं जिनकी हमारे गजा में बहुत ही कम मकदार में ज़रूरत होती है। ये जिस्म के अफाल और हमारे जिस्म में वाक़ होने वाले दूसरे की पियाई तामुलात को बाकायदा रखने में मदद करते हैं। अशिया जो हमारी गजा में हयातीन की कमी कुछ बीमारियां करती हैं जिन्हें हयातीन की कमी वाली बीमारियां कहते हैं, मसलन बैरी बैरी, पैलागर और शबकोरी। हमारी गजा में मादनियात मसलन कैल्शियम, फास्फोरस वगैरह की कुछ मुनासिब मकदार भी होनी चाहिए। गजा में मादनियात की गैर मौजूदगी के बायस इनकी कमी वाली बीमारियाँ पैदा होती हैं। गिलहड़ एक किल्लती बीमारी है जो गजा में आयोडीन की कमी की वजह से होती है। हमें ज़रूर ऐसी गजा खानी चाहिए जो तमाम गजाई अज्जा मुनासिब मकदार में रखती हो। ऐसी गजा मुतवाजन गजा कहलाती है। हमें जिस्म को तनुमंद रखने के लिए रोज़ाना वर्जिश भी करनी चाहिए। किसी भी एमरजेंसी या हादसे की सूरत में हमें ज़रूर इब्तदाई तिब्बी इमदाद देनी चाहिए जो डॉक्टर तिब्बी इमदाद से कबल जाए हादसे पर दी जाने वाली इमदाद है। मश्क, सवाल नंबर 1, मुनर्जा जेल में खाली जगह पुर करें। नंबर 1, मुख्तलिफ मादे जिनकी हमारे जिस्म को ज़रूरत होती है डैश कहलाते हैं। नंबर 2, गोश्त, दूध और मछली हमारे जिस्म को डैश मुहैया करते हैं। नंबर 3, रोटी और मक्खन हमारे जिस्म के लिए डैश का ज़रिया है। नंबर 4, खाना जो ज़रूरी अज्जा रखता है डैश कहलाता है। नंबर 5, बैरी बैरी डैश की गैर मौजूदगी की वजह से होती है। नंबर 6, अगर हम सेहतमंद रहना चाहते हैं तो हमें ज़रूर डैश गज़ा खानी चाहिए। नंबर 7, दिमाग डैश निज़ाम का हिस्सा है। नंबर 9, गदूर डैश खून में अफरोज करते हैं। नंबर 10, स्कर्वे डैश की कमी की बीमारी कहलाती है। नंबर 11, डैश की गैर मौजूदगी की वजह से शबकोरी हो जाती है। नंबर 12, इब्तदाई तिब्बी इमदाद आमतौर पर डैश मौके पर दी जाती है। नंबर 13, कुत्ते के काटने के मौके पर दी जाने वाली इब्तदाई तिब्बी इमदाद डैश का धोना है। नंबर 14, डैश की अदायगी से जिस्मानी वर्जिश भी हो जाती है। सवाल नंबर 2, मुनर्जा जेल बयानात दुरुस्त हैं या गलत। नंबर 1, ऑक्सीजन, कार्बन और हाइड्रोजन जानवरों के जिस्म के बुनियादी तामीरी अनासर हैं। नंबर 2, हीरा और ग्रेफाइट कार्बन की बहरूपी अशकाल है। नंबर 3, गैर नामियाती अशिया का पौधों में सूरज की रोशनी की मदद से नामियाती अशिया में तब्दील हो जाना ज़ियाई तालीफ यशवाई तरकीब है। नंबर 4, तनफ्फुस का अमल गजा की तकसीद से तवानाई पैदा करता है। नंबर 5, पानी बेहतरीन मुहल्लिल है। नंबर 6, पानी 4C से ज़्यादा कसाफत रखता है। नंबर 7, हवा कई गैसों का आमेजा है। नंबर 8, यूरिया मस्नूई खाद की एक आम किस्म है। नंबर 9, बहुत से नमकियात मुख्तलिफ तहवीली तामुलात में एक अहम किरदार अदा करते हैं। नंबर 10, 2 या 2 से ज़्यादा धातुओं का आमेजा भरत कहलाता है। सवाल नंबर 3, मुनर्जा जेल में दिए गए जवाबात में से दुरुस्त जवाब का इंतखाब करें। नंबर 1, हम खुराक खाते हैं। 4 ऑप्शन: अलिफ, भूख मिटाने के लिए, बे तवानाई हासिल करने के लिए, जीम जायके से लुत्फानंदोज़ होने के लिए, दाल जिंदा रहने के लिए। नंबर 2, बेहतरीन खुराक का मतलब है अलिफ अच्छी तरह पका हुआ खाना, बे भरपूर गजा, जीम सादा गजा, दाल मुतवाजन गजा। नंबर 3, गंदम, चावल और जवार मुहैया करते हैं, अलिफ हयातीन, बे लमियात, जीम मादनियात, दाल कार्बोहाइड्रेट्स। نمبر چار پھل اور سبزیاں ذرائع ہیں، الف معدنیات اور وائٹمنس، بے لمیات، جیم روغنیات، دال کاربوہائیڈریٹس۔ نمبر پانچ منرجہ ذیل میں سے کون سی خوراک متوازن غذا کی نمائندہ ہے، الف مچھلی، بے سیب، جیم انڈے، دال دودھ۔ نمبر چھ دنیا کے ٹھنڈے علاقوں میں رہنے والوں پر لازم ہے کہ وہ زیادہ کھائیں، الف کاربوہائیڈریٹس، بے روغنیات، جیم پروٹین، دال وائٹمن اور پھل۔ نمبر سات انسانی اعصابی نظام رکھتا ہے، الف حرام مغز، نسے دماغ، بے جگر، جیم دل اور دال دماغ، غدود اور گردے۔ نمبر آٹھ ایمرجنسی کے دوران تھائرائڈ غدود نگرانی کرنے کا ذمہ دار ہے، الف گردوں کے ذریعے پانی کا اخراج، بے دل کی دھڑکن، جیم دوران خون، دال خوراک کا ہاضمہ۔ نمبر نو انسولین ہارمونز افروز کرنے والے غدود کو کہتے ہیں، الف پچوٹڑی، بے پیراتھائرائڈ، جیم لبلوبا اور دال ایڈرنل۔ سوال نمبر چار مندرجہ ذیل سوالات کے تفصیلی جوابات تحریر کریں۔ نمبر ایک بنیادی تعمیری عناصر کیا ہے، ہماری روزمرہ زندگی میں کاربن کا کردار تفصیل سے بیان کریں۔ نمبر دو زیائی تالیف اور عمل تنفس کا فرق بیان کریں اور ان کی اہمیت بیان کریں۔ نمبر تین پانی زندگی کے لیے لازمی ہے کیوں۔ نمبر چار معدنیات کیا ہے، زراعت اور صنعت میں ان کی اہمیت واضح کریں۔ نمبر پانچ غذائیتی اشیاء میں سے ہر ایک کا بنیادی کام بیان کریں۔ نمبر چھ غذا کے کم سے کم پانچ ذرائع بتائیں جو نشوونما میں مددگار ہوتے ہیں۔ نمبر سات حیاتین اور نمکیات کے بنیادی افعال بیان کریں۔ نمبر آٹھ اینڈوکرائن یا بینالی کے حدود کیا ہیں، ان کے افعال بیان کریں۔ نمبر نو ورزش کرنا کیوں ضروری ہے۔ نمبر دس عبادت گزار شخص کس طرح اچھی صحت قائم رکھنے کے لیے حصہ لیتا ہے، بیان کریں۔ سوال نمبر پانچ مندرجہ ذیل سوالات کے مختصر جوابات تحریر کریں۔ نمبر ایک غذا کی تعریف کریں۔ نمبر دو غذا کے بڑے حصے بیان کریں۔ نمبر تین قلتی بیماریاں کیا ہیں۔ نمبر چار آپ کس طرح قلتی بیماریوں سے صحت یاب ہوں گے۔ نمبر پانچ اگر ایک بچہ اپنی خوراک میں کیلشیم اور فاسفورس نہیں لیتا تو کیا آپ اس کی صحت پر برے اثرات کی پیشن گوئی کر سکتے ہیں۔ نمبر چھ متوازن غذا کیا ہے، بیان کریں۔ نمبر سات ابتدائی طبی امداد کیا ہے۔ نمبر آٹھ اعصابی نظام کیا ہے۔ نمبر نو سانپ کے کاٹے کے مریض کے لیے آپ کس طرح ابتدائی طبی امداد کا انتظام کریں گے۔ سوال نمبر چھ مندرجہ اصطلاحات کی وضاحت کریں۔ نمبر ایک غذا، نمبر دو روغنیات، نمبر تین معدنیات، نمبر چار غذائی اجزاء، نمبر پانچ وائٹمن کی کمی، نمبر چھ ابتدائی طبی امداد، نمبر سات اعصابی نظام، نمبر آٹھ غدود، نمبر نو ہارمونز۔ باب نمبر پانچ بیماریاں، وجوہات اور احتیاطی تدابیر۔ علمی مقاصد نمبر ایک بیماریاں، نمبر دو کچھ عام بیماریوں کی وجوہات، نمبر تین مختلف جاندار جو بعض بیماریاں پیدا کرتے ہیں، نمبر چار وہ ذرائع جن سے بیماری پیدا کرنے والے جاندار یعنی جراثیم پھیلتے ہیں، نمبر پانچ کچھ عام بیماریوں کے خلاف حفاظتی تدابیر، نمبر چھ ادویات اور نشہ آور اشیاء کے درمیان تفریق۔ ہیڈنگ 5.1 بیماری۔ بیماری ایک حالت ہے جو اس وقت ظہور میں آتی ہے جب آپ کے جسم کا توازن بگڑ جاتا ہے۔ اس کی وجہ زہریلے مادوں کے بننے سے بافتوں کا ٹوٹ پھوٹ جانا ہے جس سے عام افعال اور اندرونی ماحول تبدیل ہو جاتا ہے۔ یہی وجہ ہے کہ جسم کا معمول کے مطابق کام کرنا ناممکن ہو جاتا ہے۔ انسانی بیماریاں بنیادی طور پر درج ذیل عوامل کے تعلق سے پیدا ہوتی ہیں۔ نمبر ایک جاندار اجسام، مثال کے طور پر وائرسز، بیکٹیریا، پھپھوندی یا پروٹوزونز۔ نمبر دو غذائی قلت، مثلاً اسکروے۔ نمبر تین موروثی وجوہات، مثلاً ہیموفیلیا۔ نمبر چار بینالی یا اینڈوکرائن غدود کا ناقص عمل، مثلاً گوائٹر۔ نمبر پانچ نامعلوم وجوہات، مثال کے طور پر کینسر کی کچھ اقسام۔ نمبر چھ سے بڑھاپے کے عمل سے، مثلاً دل کی بیماری، جوڑوں کا درد وغیرہ۔ ہیڈنگ 5.1.1 بیماری پیدا کرنے والے جاندار۔ بہت سی عام بیماریوں کی اکثریت लातादाद वायरसेस, बैक्टीरिया, फफूंदियों, प्रोटोजोन्स और तुफैली कीड़ों से पैदा होने वाले मुतादी बीमारियां हैं। बीमारी पैदा करने वाले जानदार बीमारी के एजेंट्स या तुफैलिए या पैथोजीन्स कहलाते हैं, क्योंकि इन जरासीम में बहुत से खुर्दबीनी माइक्रोस्कोप हैं, इसलिए इन्हें छोटे जरासीम या माइक्रोस्कोप्स माइक्रोब्स का भी कहा जाता है। वायरसेस, ये बीमारी पैदा करने वाले सबसे छोटे कारकुन हैं, ये बहुत ज़्यादा छोटे हैं, लिहाजा इलेक्ट्रॉन खुर्दबीन के बगैर नहीं देखे जा सकते। बीमारियाँ जो कि वायरसेस की वजह से होती हैं, पोलियो, चेचक, फ्लू, खसरा, एड्स, यकान वगैरह वगैरह। बैक्टीरिया, ये ज़मीन पर पाए जाने वाली जिंदगी की सबसे आम किस्म है, ये पानी, हवा, मिट्टी और हर जगह पर पाए जाते हैं। बैक्टीरिया की बहुत सी अकसाम बेज़रर हैं जबकि कुछ बीमारियां पैदा करती हैं। बीमारियां जो बैक्टीरिया से पैदा हो जाती हैं, तपेदिक, काली खांसी, खुनाक, तशन्नुज, मयादी बुखार, हैज़ा वगैरह। प्रोटोजोन्स, ये जानवरों की तरह के या कलवी खुदबीनी जानदार होते हैं, इनमें से कुछ इंसान के तुफेलिए हैं, मिसाल के तौर पर मलेरिया का तुफेलिया या एमेबिक पेचिश पैदा करने वाला तुफेलिया। फफूंदियाँ, ये कुछ से कुछ पौधों की तरह होते हैं, लेकिन इनके पास जड़, तना, पत्ता और क्लोरोफिल नहीं होते। इनकी ज़्यादातर अक्सरियत फ़ायदा मंद है, लेकिन कुछ तुफेलिए हैं जो दाँत की बीमारी और खिलाड़ियों के पाँव वगैरह जैसी बीमारियाँ पैदा करते हैं। तुफेलिए कीड़े, कुछ कीड़े भी तुफेलिए होते हैं जो बीमारियाँ पैदा करते हैं, मसलन स्कैरस और धागेनुमा कीड़े वगैरह। हेडिंग 5.1.2, वायरस से पैदा होने वाली बीमारियाँ। वायरस से पैदा होने वाली बहुत सी बीमारियों में से कुछ मुनर्जा झेल है। नंबर एक, इन्फ्लुएंजा, इसे आमतौर पर फ्लू कहा जाता है। ये एक बहुत आम मुतादी बीमारी है जो इन्फ्लुएंजा वायरस से होती है। ये वायरस जिस्म में तनफ्फुसी रास्ते से फिजा में मौजूद खतरूप के जरिए दाखिल होते हैं। ये वायरस मरीज के छींकने और खांसने से फिजा में शामिल हो जाते हैं। सर्दी से बुखार, सर दर्द, पट्ठों का आम दर्द और नाक का बहना इन्फ्लुएंजा की आम निशानियां हैं। आमतौर पर सेहत याबी कुछ दिनों के बाद होती है। इनके लिए कोई मखसूस वैक्सीन या इलाज दस्तियाब नहीं है। आराम और दर्द की दवाएँ आम इलाज हैं। बहरहाल, वैक्सीन की तैयारी के तजर्बात ज़ेर गौर हैं। नंबर दो, पोलियो, पोलियोमाइकेट्स, POLIOMYELITIS। ये पोलियो वायरस से पैदा होने वाले वायरस की एक मुतादी बीमारी है जो जिस्म में आलूदा पानी और खुराक के जरिए दाखिल होती है। ये हलक और आंतों में बढ़ना शुरू होती है और बुखार के साथ जिस्म में फ्लू की तरह का दर्द पैदा करती है। कुछ मरीजों में ये वायरस दौरान खून में दाखिल होकर आसाबी निज़ाम तक पहुंचता है और हर की आसाब को नुकसान पहुंचाता है। ये पट्ठों को भी नुकसान पहुंचाता है और फालिज जैसे असरात पैदा करता है, जिसकी वजह से मरीज़ लंगड़ा हो जाता है। 5 साल से कम उम्र के हर एक बच्चे को पोलियो वैक्सीन की खुराक पिलाकर पोलियो से बचाया जा सकता है। नंबर तीन, चेचक, स्मॉल पॉक्स। ये बीमारी एक वरियोला कहलाने वाले वायरस से पैदा होती है। ये वायरस तनफ्फुसी रास्ते से दाखिल होकर दौराने खून में से जिल्द तक पहुंचता है, जिसके नतीजे में छोटे गोल मवाद भरे छाले पूरे जिस्म में बन जाते हैं। चेचक तकरीबन दुनिया से वैक्सीनेशन के जरिए ख़त्म की जा चुकी है और पाकिस्तान को भी चेचक से पाक इलाका करार दिया जा चुका है। नंबर चार, खसरा। ये बीमारी खसरा वायरस से पैदा होती है और तनफ्फुसी रास्ते से फैलती है। वायरस की नमो और बढ़ोतरी के बाद आम जुकाम जैसी अलामत, हलक में खारिश, सर दर्द और खांसी जाहिर होती है, जिसके बाद जिस्म पर सुर्ख दाने पैदा हो जाते हैं जो चेहरे से शुरू होकर जिस्म के बकिया हिस्सों तक फैल जाते हैं। बाज़ मरीजों में खसरा पेचीदा हो जाता है और दरमियानी कान की अफूनत या नमूनिया से, जो कि खुद वायरस से पैदा होते हैं या बैक्टीरिया की दूसरी मुतादी मर्ज से पैदा होते हैं, एक वैक्सीन जो MMR कहलाती है 15 माह के बच्चे को लगाई जाती है, जो खसरा, गुदूदों का वरम और रुबियोला के खिलाफ कुव्वत मुदाफियत पैदा करती है। रुबियोला वायरस खसरा जैसी लेकिन कम खतरनाक बीमारी भी पैदा करती है, जो जर्मन खसरा कहलाती है। نمبر 5 ایچ آئی وی یا ایڈز، موجودہ دور کی سب سے خوفناک اور مہلک بیماری، انسانی قوت مدافعت میں کمی پیدا کرنے والے وائرس ایچ آئی وی کے باعث ہوتی ہے۔ ایچ ہیومن، آئی ایمونیا، وی ڈیفینیشنی، وی وائرس۔ یہ خیال کیا جاتا ہے کہ یہ وسطی افریقہ سے شروع ہوئی۔ ایچ آئی وی جسم کے مدافعتی یا دفاعی نظام پر حملہ آور ہوتی ہے، خون کے سفید خلیات کی قسم ٹی خلیات کو تباہ کر دیتی ہے، اور اس کے نتیجے میں پیدا ہونے والے اینٹی باڈیز انسانی جسم میں داخل ہو کر جراثیموں کو مار دیتی ہے۔ یہ بیماری ایڈز کے مریض کو پیش آتی ہے اور تمام اقسام کے بیکٹیریل، وائرل، پھپھوندی اور دوسری متعدی بیماریوں یا کینسر کی کچھ اقسام کے سامنے، جس کے نتیجے میں دماغ ٹوٹ پھوٹ جاتا ہے اور آخر کار موت واقع ہو جاتی ہے۔ ابتدائی علامات میں مثلاً بخار، لمف نوڈ کا پھول جانا، بھوک کا نہ لگنا، وزن میں کمی اور تمام جسم پر سرخ دانوں کا ظاہر ہونا وغیرہ شامل ہیں۔ ایچ آئی وی جراثیم پھیلانے والے شخص کے ساتھ جنسی تعلقات کے ذریعے، اور خاص طور پر خون جو غیر جانچے خون کی منتقلی کے ذریعے کے دوران سرنج کا دوبارہ استعمال، ریزر، دانتوں کے برش یا کوئی بھی ایسی چیز جو آپ کی جلد میں زخم کر دے اور آپ کے خون سے رابطے میں آئے، کا مشترکہ استعمال بھی ایچ آئی وی ایڈز کے جسم میں داخلے کا ذریعہ بن سکتا ہے۔ اب تک کوئی براہ راست ویکسین دستیاب نہیں ہے، اگرچہ کہ لاتعداد دوسری ویکسینز اور ادویات دی جاتی ہیں جو کہ مریض کو دوسری متعدی بیماریوں اور پیچیدگیوں سے محفوظ رکھتی ہیں اور کسی حد تک عام طور پر وائرس کو مارتی ہیں۔ نمبر 6، ہیپاٹائٹس، یہ جگر کا ورم ہے۔ یہ بھی حالیہ پھیلانے والی اور خطرناک بیماری ہے۔ یہ ہیپاٹائٹس وائرسز سے پیدا ہوتی ہے جو یکے بعد دیگرے اے، بی، سی، ڈی اور ای وائرسز کہلاتے ہیں۔ ہیپاٹائٹس اے بہت عام ہے اور متعدی ہیپاٹائٹس کہلاتی ہے۔ یہ پاخانے کی غلاظت سے، آلودہ پانی اور کھانے سے منتقل ہوتی ہے۔ یہ آنتوں میں نمو پاتی ہے اور جگر، گردوں اور تلی کی جانب پھیلتی ہے۔ یہ بیماری عام طور پر یرکان کہلاتی ہے، جو بخار، متلی، اسال، کپکپی، جلد اور آنکھوں کی زردی کے ساتھ اور گہرا پیلا پیشاب میں مبتلا کرتی ہے۔ اس کا کوئی مخصوص علاج نہیں ہے، بہرحال کچھ ہی ہفتوں میں اس کا زور کم ہو جاتا ہے۔ ہیپاٹائٹس بی اور سی۔ ہیپاٹائٹس بی اور سی بھی خطرناک متعدی بیماریاں ہیں جو خون کی منتقلی، آلودہ سرنج، لعاب دہن، پسینہ، چھاتی کے خون، چھاتی کے دودھ، خون میں دی جانے والی ادویات اور تولد و تناسل کی رتوبتوں کے ذریعے سے خون میں داخل ہوتی ہے۔ مرض کی علامات کسی حد تک ہیپاٹائٹس اے سے ملتی جلتی ہیں۔ دو پر اثر ویکسین بنائی جا چکی ہیں جسے ہیپاٹائٹس بی اور سی کی متعدی بیماریاں اب زیادہ تر قابل علاج ہیں۔ ہیپاٹائٹس ڈی وائرس، جو ڈیلٹا اینٹیجن کہلاتی ہے، عام طور پر مریضوں میں ہیپاٹائٹس بی کے ساتھ پائی جاتی ہے اور متعدی کی شدت میں اضافہ کرتی ہے۔ ہیپاٹائٹس ای فضلاتی کھانے سے پھیلتی ہے اور ان ممالک میں عام ہے جہاں صحت اور صفائی کی کمی ہے۔ یہ کسی حد تک ہیپاٹائٹس اے سے ملتی جلتی ہے اور یہ جگر کی شدید بیماریاں نہیں کرتی۔ ہیڈنگ 5.1.3، بیکٹیریا سے پیدا ہونے والی بیماریاں۔ نمبر 1، تپیدک۔ یہ ایک متعدی بیماری ہے جو مایو بیکٹیریم ٹیوبرکیولوسس سے پیدا ہوتی ہے اور جسم میں تنفسی اعضاء کے راستے داخل ہوتی ہے۔ یہ بیکٹیریا ٹی بی کے مریض کے کھانسنے سے ہوا میں پھیلتے ہیں۔ یہ بیکٹیریا پھیپھڑوں میں رہتے ہیں جہاں یہ ٹیوبرکلز کے نشان یا داغ بناتے ہیں۔ اگر ابتدائی مرحلے میں علاج نہ کیا جائے تو یہ پھیلتے ہیں۔ ٹی بی کے علامات میں کھانسی کے وقت خون کا تھوک کے ساتھ باہر آنا، ہلکا بخار، وزن میں کمی وغیرہ شامل ہیں۔ بہت سے اینٹی بایوٹکس اور بی سی جی ویکسین بیماری کو درست کر سکتے ہیں۔ ٹی بی ان بیماریوں میں سے ایک ہے جو ماضی میں دب گئی تھی، لیکن اب یہ دوبارہ پھیل رہی ہے۔ نمبر 2، کالی کھانسی۔ یہ بنیادی طور پر بچوں کی بیماری ہے جو ایک بیکٹیریا سے پھیلتی ہے۔ یہ بیکٹیریا ہوا کی نالی میں موجود باریک بالوں سے چمٹ جاتے ہیں اور ان کی حرکت روک دیتے، اس طرح بلغم کو جمع ہونے دیتے ہیں۔ ابتدائی علامات میں عام نزلہ جو زکام سے ملتا جلتا ہے، जिसके बाद खांसी के लंबे दौरे पड़ते हैं और सांस खींचता है, जिसके नतीजे में इरताशी आवाज पैदा होती है। ये एक लंबे अरसे की मुतादी बीमारी है और सांस के जरिए जरासीम मुंतकिल होते हैं जो किसी भी मरीज के खांसने से बिखरते हैं। एक एंटीबायोटिक एथ्रोमाइसिन और DPT वैक्सीन जो बच्चे को इब्तदाई महीनों में दिए जाते हैं काफी कुव्वत मुदाफ़त पैदा करती है। नंबर 3, खुन्नाक। ये एक और तनफ्फुसी रास्ते के ऊपर के हिस्से की बीमारी है जो एक बैक्टीरिया से पैदा होती है। ये बीमारी हवा के जरिए मुंतकिल होने वाले बैक्टीरिया से होती है और बैक्टीरिया तेजी से तनफ्फुसी सतह पर बढ़ते हैं, फिर हलक में एक सख्त चमड़े की तरह की भूरे रंग की झिल्ली पैदा होती है जो जिस्म के मरे हुए खलियात, बैक्टीरिया के खलियात और खून के रेशों से बनती है। ये फेफड़ों की तरफ हवा के रास्ते को बंद कर देती है और इसके नतीजे में मरीज की मौत वाक़ हो जाती है। कुछ एंटीबायोटिक्स जैसे कि पेंसिलिन, एथ्रोमाइसिन, टेट्रासाइक्लिन और DPT वैक्सीन इलाज के लिए मुहैया करते हैं। नंबर 4, तशन्नुज, टैटनस। ये एक बीमारी है जो एक बैक्टीरिया से होती है और आमतौर पर स्पोर्जर की शक्ल में ज़मीन में और ख़ास तौर पर जानवरों के गोबर और फासिद मादों से आलूदा मिट्टी में पाए जाते हैं। ये जिस्म में ज़ख्मों के जरिए दाखिल होते हैं जो जानवरों के गोबर और इंसानों के फजले से आलूदा ज़मीन पर गिरने या सड़क पर हादसे की सूरत में होते हैं। गहरे ज़ख्म जो जंग आलूद कील से होते हैं वो भी ख़तरनाक हैं। जिस्म के अंदर ये स्पोर्जर नशोनुमा पाते हैं और इनकी तकसीम होना शुरू हो जाती है। ये आसाबी जहर पैदा करते हैं जो बहुत ज़्यादा जहरीला होता है और जिस्म के पट्टों पर दर्द और शदीद खिंचाव पैदा करता है। जबड़ों के पट्टे पहले मुतासिर होते हैं और मुंह नहीं खोला जा सकता। यह हालत जबड़ों की तालाबंदी लॉक जॉज कहलाती है। बाद में दूसरे इस्तख्वानी पट्टे भी मुतासिर हो जाते हैं और जब तनफ्फुसी अज़लात मुतासिर होते हैं तो मरीज की मौत वाक़ हो जाती है। ज़िंदगी के इब्तदाई महीनों में दी जाने वाली DPT वैक्सीन बीमारी के खिलाफ कुव्वत मुदाफ़त पैदा करती है। बहरहाल आमतौर पर इस वक्त एक खुराक दी जाती है जब कभी आलूदा ज़मीन पर गिरने से खराशी या ज़ख्म हो जाते हैं। नंबर 5, मियादी बुखार, टाइफाइड। ये एक बैक्टीरिया से पैदा होने वाली गुज़ा की नाली की बीमारी है जो बैक्टीरिया के हामिल शख्स के फजले से आलूदा खुराक या पानी के जरिए मुंतकिल होती है। आलूदगी आमतौर पर हशरात मसलन मक्खी के जरिए पैदा होती है। मियादी बुखार की अलामत में दर्द, सर्दी, पेट का दर्द, असाल और थकावट है। मियादी बुखार की तशखीस के लिए वाइडल टेस्ट किया जाता है। बीमारी के इलाज के लिए आमतौर पर बहुत सी एंटीबायोटिक्स और कैप्सूल दिया जाता है। नंबर 6, हैज़ा। ये एक बीमारी है जिसकी वजह से माजी में हज़ारों लोग मर जाया करते थे जब सफाई नाकिस होती थी और बरसात के मौसम में फजलाती मादों से पानी आलूदा हो जाया करता था। ये बीमारी एक कोमा की शक्ल के बैक्टीरिया या वेबर वो कोलरी के जहर से पैदा होती है जिसको जरासीम फैलाने वाले जानदारों जैसे कि मक्खी, लालबेग, चूहे वगैरह के जरिए से मुंतकिल किया जाता है। जरासीम की नमू का दौरानिया 1 से 5 दिन होता है जिसके बाद पेट में शदीद ईठन, असाल और कह होती है जिसका नतीजा पानी की तरह भूरा फजला है, आमतौर पर पिच फजला कहलाता है, जिसके नतीजे में पानी की शदीद किल्लत हो जाती है और मौत वाकई हो जाती है। मादरी नमकियात के साथ साथ मुसलसल पानी देना और टेट्रासाइक्लिन जैसे एंटीबायोटिक्स और एक वैक्सीन किसी हद तक बचाव करती है। हेडिंग 5.1.4, फफूंदी से पैदा होने वाली बीमारियां। फफूंदी का मुतादी मर्ज माइकोस कहलाता है। ये मर्ज काफी लंबे अरसे तक रहता है क्योंकि वो आहिस्ता आहिस्ता नमू पाता है, तकरीबन जिस्म के तमाम आज़ा को मुतासिर कर सकते हैं। दांत का मर्ज कीड़ों से नहीं बल्कि एक फफूंदी की नस्ल से पैदा होता है। ये बीमारी गर्म इलाकों में बहुत आम पाई जाती है जबकि गर्म और मरतूब आबो हवा फफूंदी के स्पोर्जर्स के अफजाइश नस्ल में मदद देती है। दांत की बीमारी और खिलाड़ियों का के पाँव की बीमारी एक दूसरी किस्म की फफूंदी टेनिया से पैदा होती है। ये मुतादी बीमारी बराह रास्त छूने से यानी इंसान से इंसान को या जानवर से इंसान को मुंतकिल होती है। किताब का पार्ट नंबर 8 यहाँ मुकम्मल होता है। किताब का बकिया हिस्सा किताब के पार्ट नंबर 9 में समाप्त फरमाएं।